नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
मंगसिरमा हुने चुनावका लागि निर्वाचन आयोगमा दलहरूले समानुपातिक उम्मेद्वारको सूची बुझाए, आज बुझाएको सूचीमा दलहरूले परिमार्जन गर्न सक्ने।
नेपाल लोकतान्त्रिक फोरम र अखण्ड नेपाल पार्टी कांग्रेसमा समाहित, राप्रपाका नेता तथा निवर्तमान उपसभामुख गंगा प्रसाद यादव नेकपा एमालेमा प्रवेश।
स्वास्थ्य सेवामा सबैभन्दा पछि रहेको 2 नम्बर प्रदेशमा स्वस्थ नेपाल समृद्ध नेपाल अभियान शुरू, 6 नम्बर प्रदेशमा पनि अभियान शुरू गरिने स्वास्थ्य मन्त्रीको घोषणा।
सरकारले 2 नम्बरबाट शुरू गरे, म सरकारमा रहेछु भनेदेखि म तुरुन्तै 6 नम्बरबाट यही अर्को संस्करण यसको शुरू हुन्छ।
सोमालियाको राजधानी मोगादिशुमा भएको बम आक्रमणमा 85 जनाको ज्यान गयो, विस्फोटमा 250 जना घाइते।
र एएफसी फुटसल च्याम्पियनसिपको छनौट चरणमा नेपाल उज्बेकिस्तानसँग पराजित।
विगत 19 वर्षदेखि चीनका उच्चस्तरीय विश्वविद्यालयहरूमा एमबीबीएस अध्ययनका लागि परामर्श गर्दै आएकोमा आगामी अक्टोबर सेसनमा एमबीबीएस पढ्नका लागि ग्वाङझो मेडिकल युनिभर्सिटी र कुनमिङ मेडिकल युनिभर्सिटीमा सीमित सिटका लागि भर्ना लिइरहेको हुँदा इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विशेषताहरू:
विश्वस्तरका सरकारी विश्वविद्यालयहरू,
अंग्रेजी माध्यममा पढाइ हुने,
एमडी एमएसका लागि सोही विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिको अवसर,
उत्पादक डाक्टरहरू नेपालका प्रमुख अस्पतालहरू सहित यूएसए र यूकेमा पनि कार्यरत।
चीनका सस्ता भन्दा पनि स्तरीय मेडिकल युनिभर्सिटीमा भर्ना भई आफ्नो भविष्य उज्जवल बनाउनुहोस्।
थप जानकारीका लागि एजुकेशन नेटवर्क प्रणाली ज्ञानेश्वर काठमाडौँ,
फोन 01-44-15-234, 98-5-11-49-240।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। आउँदो मंगसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको चुनावका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनैतिक दलले आज उम्मेद्वारको बन्द सूची पेश गरेका छन्। साना दलले समयमा नै सूची बुझाएको भए पनि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका ठूला दल कार्यालय समय सकिनुभन्दा केही अघि मात्रै आयोगमा पुगेका कारण अहिले पनि बन्द सूची पेश गर्ने प्रक्रिया चलिरहेको छ। एमाले र कांग्रेसले आयोगको कार्यालय नै पुगेर सूचीलाई अन्तिम रूप दिन छलफल गरेका छन्। आयोगले 5 बजेसम्म कार्यालयमा आइपुग्ने दलले मनोनयन दर्ता गर्न सक्ने जनाएको छ। आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राजनैतिक दलले प्रतिनिधि सभाको समानुपातिकतर्फ 110 तथा प्रदेश सभाको समानुपातिकतर्फ 220 पदका लागि उम्मेद्वारको बन्द सूची पेश गर्न सक्नेछन्। दलहरूले उम्मेद्वारको बन्द सूची पेश गर्दा 50% महिला उम्मेद्वारसहित समानुपातिक र समावेशिताका आधारमा नामावली समावेश गर्नुपर्ने कानूनी व्यवस्था छ। यस्तै उम्मेद्वारको नामावली पेश गर्दा भूगोल र प्रादेशिक सन्तुलन तथा पिछड़िएको क्षेत्र र अपाङ्गता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ। आउँदो मंगसिर 10 र 21 गते हुने 2 चरणको चुनावमा दलहरूले प्राप्त मतका आधारमा केन्द्रीय संसदका 110 र प्रदेशसभाका 220 गरी 330 जना समानुपातिक सांसदहरू छानिनेछन्। निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरेको कार्यतालिका अनुसार दलहरूले आज बुझाएको सूचीलाई विभिन्न चरणमा 14 गतेसम्ममा सच्याउन तथा हेरफेर गर्न पाउनेछन्। समानुपातिक उम्मेद्वारको अन्तिम नामावली भने मंगसिर 3 गते प्रकाशन गरिने आयोगले जनाएको छ।
विजय कुमार गच्छेदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र कुमार खड्का नेतृत्वको अखण्ड नेपाल पार्टी नेपाली कांग्रेसमा विलय भएका छन्। बालुवाटारमा दिउँसो कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेताहरू रामचन्द्र पौडेल, कृष्ण सिटौला लगायतकाले टीका र माला लगाएर अखण्ड नेपालका खड्का लगायतका नेतालाई कांग्रेस भित्राएका हुन्। संघीयताको विरोध गर्दै नेपाल अखण्ड हुनुपर्ने एजेण्डा बोकेर अखण्ड नेपाल पार्टी जन्मिएको थियो। 70 सालको चुनावमा प्रत्यक्षतर्फ 1 सीट पनि जित्न नसकेको अखण्ड पार्टीले समानुपातिकमा भने झण्डै 37,000 मत ल्याएको थियो।
यस्तै विजय कुमार गच्छेदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पनि अन्तत कांग्रेसमा विलय हुने भएको छ। दिउँसो नै एकताका लागि दुवै पक्ष सहमत भएको भनिए पनि नेपाल लोकतान्त्रिक फोरमले छुट्टै समानुपातिक उम्मेद्वारको सूची निर्वाचन आयोगमा बुझाएको छ। फोरम लोकतान्त्रिकले प्रतिनिधि सभा र 7 वटै प्रदेश सभाका लागि समानुपातिक उम्मेद्वारको सूची आयोगमा बुझाएपछि कांग्रेस र लोकतान्त्रिक फोरमका नेताबीच छलफल भएको थियो। त्यो छलफलमा लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित हुने सहमति भएको हो। त्यो सहमतिपछि कांग्रेसले बालुवाटारमा नै कार्यक्रम गरेर अहिले केही बेरमै गच्छदारलाई कांग्रेसमा भित्र्याउँदैछ। लोकतान्त्रिक फोरमका महामन्त्री योगेन्द्र चौधरीले आफूहरूले चुनावमा कम्तीमा 12 सीट पाउनुपर्ने माग गरेको भए पनि दिउँसो कांग्रेसले सहमति नजनाएकाले आफूहरूले छुट्टै सूची बुझाएको बताउनुभयो। दुवै पक्षले बन्द सूची बुझाएको भए पनि त्यसलाई पछि सच्याउन पाइनेछ।
वाम गठबन्धनबाट बाहिरिएका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। मंगिरमा हुने प्रदेश सभा र प्रतिनिधिसभा चुनावमा चुनावी तालमेलबारे दुई नेताबीच छलफल भएको हो। गोर्खा दुईबाट चुनाव लड्न चाहे पनि एमाले माओवादीको वाम गठबन्धनले त्यो क्षेत्र नछाडेपछि भट्टराई कांग्रेससँगको चुनावी तालमेलका लागि सक्रिय हुनुभएको हो। छलफलमा देउवाले तालमेलका लागि भट्टराईलाई सकारात्मक जवाफ दिएको स्रोतले जनाएको छ। गोर्खा दुईमा भट्टराईलाई कांग्रेसले सहयोग गर्ने र गोर्खा एकमा भट्टराई नेतृत्वको नयाँ शक्तिलाई सहयोग गर्ने बारेमा छलफल चलिरहेको छ।
राप्रपाका नेता तथा निवर्तमान उपसभामुख गंगा प्रसाद यादव नेकपा एमाले प्रवेश गर्नुभएको छ। उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान आफ्नै निवास बालकोटमा एक कार्यक्रम गरी एमालेमा प्रवेश गराउनु भएको हो। मंगिरमा हुने चुनावमा राप्रपा नेपाली कांग्रेसको चुनावी गठबन्धनमा सहभागी भएकाले आफूलाई चित्त नबुझेको र आफू एमालेमा प्रवेश गरेको यादवले बताउनुभयो।
निर्वाचन आयोगले आउँदो मंगिर 10 र 21 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य चुनाव हुने 32 जिल्लाका 37 निर्वाचन क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। पहिलो चरणमा चुनाव हुने 32 जिल्लामा कार्यालय स्थापना गरिएको हो। प्रदेश नम्बर 1 का 7 जिल्ला, प्रदेश नम्बर 3 का 6 जिल्ला, प्रदेश नम्बर 4 का 6, प्रदेश नम्बर 5 का 2 जिल्ला, प्रदेश नम्बर 6 का 7 जिल्ला तथा प्रदेश नम्बर 7 का 4 जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको निर्वाचन आयोगले जनाएको छ। दोस्रो चरणमा चुनाव हुन बाँकी 45 जिल्लामा आउँदो कार्तिक 9 गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो।
गैर आवासीय नेपालीको संगठन एनआरएनको काठमाडौँमा चलिरहेको 8 विश्व सम्मेलनले संघको मार्गचित्र 2020 अर्थात भिजन 2020 एण्ड बियोन्ड पारित गरेको छ। संघका अध्यक्ष शेष घलेले पेश गरेको यो प्रस्तावमा एनआरएनएको आगामी दशकको मार्गचित्र प्रस्तुत गरिएको छ। एनआरएनएलाई समावेशी बनाउन तथा सबै सदस्यहरूलाई नेतृत्वदायी भूमिका लगायतका समान अवसर प्रदान गर्न आफूले यो प्रस्ताव ल्याएको घलेले बताउनु भएको छ। प्रस्ताव अनुसार अध्यक्षमा रहेका केही जिम्मेवारी उपाध्यक्ष सहितका अन्य पदाधिकारीमा बाँडिनेछ। सचिवालयलाई बलियो बनाइनेछ भने संघ अन्तर्गत विभिन्न विभागहरू सिर्जना गरी ती विभागलाई भिन्ना भिन्नै पदाधिकारीले नेतृत्व गर्नेछन्। एनआरएनको रूपान्तरण हाम्रा महिला हाम्रा युवा र दोस्रो पुस्ता भन्ने नारासहित हिजोदेखि शुरू भएको सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्नेछ। नयाँ नेतृत्व चयनका लागि भोलि काठमाडौँमा नै चुनाव हुँदैछ। अध्यक्षका लागि भवन भट्ट, जमुना घले र टीबी कार्कीले उम्मेद्वारी घोषणा गर्नुभएको छ।
सर्वोच्च अदालतले आफ्ना 11 न्यायाधीश विरूद्ध परेको रिट निवेदन दर्ता नगर्ने फैसला गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश ओम प्रकाश मिश्रको एकल इजलासले आज रिट निवेदन दर्ता नगर्ने फैसला गरेको हो। पूर्ण इजलासबाट पहिले नै रिटको निर्णय भएर अन्तिम भइसकेकाले निवेदन दर्ता गर्न नमिल्ने भनी फैसला गरिएको सर्वोच्चका प्रवक्ता नारायण पन्थीले जानकारी दिनुभयो। उहाँले यसअघि यो मुद्दाको निर्णय पुनरावलोकन नहुने गरी समेत अदालतबाट निर्णय भइसकेकाले फेरि पनि निवेदन दर्ता गर्नु आवश्यक नरहेको उल्लेख गर्नुभयो। एकपटक निरूपण भइसकेर अन्तिम भइसकेको मुद्दाको विषयलाई उठान गरी फेरि सुनवाई गर्न नमिल्ने भएकाले निवेदन दर्ता गर्न आवश्यक नभएको फैसलामा उल्लेख छ। रिट निवेदक अधिवक्ता गणेश प्रसाद पाण्डेले तत्कालीन प्रधान न्यायाधीश कल्याण श्रेष्ठको पालामा न्याय परिषदको अपूर्ण बैठकले नियुक्त गरिएका 11 न्यायाधीशको सम्बन्धमा रिट दर्ता गर्न जाँदा सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्ता गर्न नमानेपछि रिट निवेदन दर्ताका लागि मुद्दा दायर गर्नुभएको थियो।
चिकित्सा शिक्षा सुधारको माग राख्दै 13 पल्ट आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीका मागबारे सरकार र डाक्टर केसी पक्षका प्रतिनिधिबीच भएको वार्ता निष्कर्षविहीन भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अघि बेलुकीसम्म भएको वार्तामा केसीका सबै मागमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्केको डाक्टर केसी पक्षका वार्ता टोलीका सदस्य डाक्टर अभिषेक सिंहले जानकारी दिनुभयो। वार्ता भोलि फेरि बिहान 10 बजे हुनेछ। भोलिको वार्तामा सरकारी वार्ता टोलीले थप गृह कार्य गरेर ठोस सहमति गर्ने विषयमा प्रतिबद्धता जनाएको पनि सिंहले बताउनुभयो। गैराती कार्यकाल सकिएको संसद बैठकले राष्ट्रिय चिकित्सा विधेयक पारित नगरेपछि विधेयक बाहेकका अरू बुदाका विषयमा आज छलफल भए पनि कुनै निष्कर्ष भने निस्कन सकेन। डाक्टर केसी माथेमा आयोगको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा ऐन बन्नुपर्ने, काठमाडौँ विश्वविद्यालयले आफू खुसी तोकेको शुल्क सीमा फिर्ता हुनुपर्ने लगायतका माग राख्दै 13 पटक अनसनमा बसिरहनु भएको छ।
जलवायु परिवर्तनका असर र चुनौती सम्बन्धी राष्ट्रिय सम्मेलन जुम्लामा शुरू भएको छ। नेपालको पर्वतीय क्षेत्रका नागरिकको अधिकारसँग सम्बन्धित जलवायु परिवर्तन, खाद्य सुरक्षा र स्वच्छ पानीको असर र चुनौती सम्बन्धी सम्मेलन आजदेखि शुरू भएको हो। नेपाल सरकार, जनसंख्या तथा वातावरण मन्त्रालय र कर्णाली एकीकृत विकास तथा अनुसन्धान केन्द्र जुम्लाको आयोजना तथा विभिन्न साझेदार गैर सरकारी संस्थाको सहयोगमा शुरू सम्मेलनमा जलवायु परिवर्तन, खाद्य सुरक्षा र स्वच्छ खानेपानीको अवस्थाको विषयमा विभिन्न विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। सम्मेलन भोलि सकिनेछ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि सीमित सीट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन,
फोन 056-527-982,
मोबाइल 98550-63-794, 98550-50-860।
हिजो आज नेपालीको विदेश जाने बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमाइ कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो बसै कहाँ हो, के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखिदु बिदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
अहिले तपाई रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले मंगसिरमा हुने चुनावका लागि निर्वाचन आयोगमा दलहरूले समानुपातिक उम्मेद्वारको सूची बुझाए, नेपाल लोकतान्त्रिक फोरम र अखण्ड नेपाल पार्टी कांग्रेसमा समाहित, राप्रपाका नेता तथा निवर्तमान उपसभामुख गंगा प्रसाद यादव नेकपा एमालेमा प्रवेश लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, प्रदेश नम्बर 2 8 जिल्लामा विशेष स्वास्थ्य अभियान शुरू भएको छ। अस्ति शनिबारदेखि स्वस्थ नेपाल समृद्ध नेपाल अभियान शुरू भएको हो। यो अभियानबाट स्वास्थ्य क्षेत्रमा कर्णाली भन्दा पनि पछि परेको प्रदेश नम्बर 2 नागरिकले सहज स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ। जनकपुरबाट फर्किएपछि अर्जुन पोखरेलको रिपोर्ट।
जब एकटा जे अहाँके हमरा सबके नेता के जे साथी छी तिनका डायनेशन छै ओ गरीब से की करथिन।
स्वस्थ नेपाल समृद्ध नेपाल अभियान उद्घाटनको क्रममा जनकपुर उपमहानगरपालिकाकी उपमेयर रीता झाले स्वास्थ्यको यस्तो डरलाग्दो अवस्था बताउँदा हलभरिका मान्छेले जिब्रो टोके। उपमेयर झाले भने जस्तो प्रदेश नम्बर 2 जिल्लामा ठूला र भरपर्दा अस्पताल नै छैनन्। भएका अस्पतालमा पनि उपचार गराउन सोर्स फोर्स लगाउनुपर्छ। धेरै वरिष्ठ डाक्टरले सरकारी अस्पताल भन्दा आफ्ना निजी क्लिनिकमा समय दिन्छन्। सरकारले ल्याएका करोडौंका योजना कागजमा मात्रै सफल हुँदा नागरिकले सहज स्वास्थ्य सेवा पाएका छैनन्। तराईमा यस्तो समस्या छ भन्ने पहिल्यै धेरैलाई थाहा थियो, तर केही दिन अघि सकिएको स्वास्थ्य सेवा तथा कार्यक्रमको राष्ट्रिय समीक्षाले प्रदेश नम्बर 2 कर्णालीमा भन्दा पनि कमजोर स्वास्थ्य सेवा रहेको र नागरिक जोखिममा रहेको तथ्याङ्क देखिएपछि स्वास्थ्य मन्त्रालय झस्किएको छ। प्रदेश नम्बर दुईका बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराह र सप्तरीमा झण्डै 37% गर्भवती महिलाले मात्रै चार पटक स्वास्थ्य जाँच गराउने, धेरै बालबालिका खोपबाट टाढा हुने र खोप लगाएका बालबालिका मध्ये पनि 11% बालबालिका नियमित छैनन्। यो अभियानले तराईमा स्वास्थ्यको क्षेत्रमा केही सुधार ल्याउन सकिने बताउनुहुन्छ जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख ज्ञान बहादुर बस्नेत।
यो क्षेत्रलाई माया गरेर यो प्रदेश नम्बर दुईमा भएका समस्यालाई, विकट अवस्थालाई म्यानेजमेन्ट गर्नुपर्छ भन्ने जुन हिसाबमा यो कदम अगाडि चालिएको छ, पक्का पनि यो क्षेत्रमा धेरै कामहरू गर्न सक्छौ भन्ने हामीलाई लागेको छ। यी दुई नम्बर प्रदेशमा आगामी दिनमा यस्ता सरसफाई अभियान र जनस्वास्थ्य अभियानलाई रिसोर्स सहितको यसमा चाहिँ अझ सपोर्ट होस्।
यो अभियान शुरू भएपछि प्रदेश नम्बर दुईका 136 स्थानीय तहमा बाल स्वास्थ्य, प्रजनन स्वास्थ्य शिविर, सर्ने र नसर्ने रोगको बारेमा जानकारी, रक्तचाप, मधुमेह, पिसाब जाँच, शरीरको उचाइ अनुसारको तौल भए नभएको जाँच अभियानकै रूपमा निशुल्क रूपमा सञ्चालन गरिनेछ। यस्तै सबै जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रमा पाठेघर र आँख खस्ने, हाइड्रोसिल परीक्षण, क्षयरोग र खकार जाँच, यस्तै आँखाको जाँचको पनि सुविधा हुनेछ। तराईमा रोग लाग्नुको मुख्य समस्या सरसफाईको कमी भएकोले सरसफाई अभियान पनि चलाइनेछ। यस्तै तराईका अस्पताल निकै फोहोर भएकोले अस्पताल सफाईलाई पनि विशेष प्राथमिकता दिने मन्त्रालयको तयारी छ। मुसहर, डोम, चमार लगायतका पिछडिएका जात जाति, महिला, मुस्लिम र कम आय भएका नागरिकलाई पहिलो नम्बरमा राखेर यो अभियान चलाइनेछ। अहिले प्रदेश नम्बर दुईबाट शुरू भएको स्वस्थ नेपाल समृद्ध नेपाल अभियान 6 नम्बर प्रदेशमा पनि शुरू गर्ने स्वास्थ्य मन्त्रालयको तयारी छ। स्वास्थ्य मन्त्री गिरिराज मणि पोखरेल:
सबभन्दा पछाडि 2 नम्बर प्रदेश छ, त्यसपछि 6 नम्बर प्रदेश छ। मैले अहिले सबभन्दा पछाडि परेको कारणले 2 नम्बरबाट शुरू गरे। म सरकारमा रहेछु भनेदेखि म तुरुन्तै 6 नम्बरबाट यही अर्को संस्करण यसको शुरू हुन्छ र हरेक प्रदेशका ती पछाडि परेका जुन जिल्ला छन्, समुदाय छन्, त्यहाँ त्यहाँ यो अभियान जान्छ। हामी सबै जागृत हौ, सचेत हौ, यसलाई परिष्कृत अभियानको रूपमा लैजाउँ। स्वस्थ नेपाल, स्वस्थ नागरिक, समृद्ध राष्ट्र हामी बनाउन सक्छौ।
झट्ट सुन्दा सुगम जस्तो मानिने प्रदेश नम्बर दुईका जिल्लाका नागरिक स्वास्थ्य सेवाबाट धेरै नै पछाडि छन्। यसअघि जस्तो कागजमा प्रगति देखिने तर गाउँ गाउँमा सिटामोल पनि नपाउने अवस्था अन्त्य भयो भने मात्रै स्वस्थ नेपाल समृद्ध नेपाल अभियान सफल हुनेछ।
प्रदेश नम्बर दुईका 8 जिल्लामा हिजो शनिबारदेखि शुरू भएको विशेष स्वास्थ्य अभियानको यो प्रसंगपछि अब चाहिँ फूलका कुरा गरौं। घर आँगनमा ढकमक्क फूल फुलेसँगै गाउँघरमा तिहारको रौनक शुरू हुन लागेको छ। फूलमाला किनेरै जोहो गर्नेहरूको बजारमा चहल पहल पनि शुरू भइसकेको छ। तिहार, छठ लगायतका चाडपर्वमा अरू बेला भन्दा बढी फूलको माग हुन्छ। नेपालमा वर्षेनी फूलखेतीको विस्तार हुँदै गए पनि फूलमालाका लागि अझै नेपाल आत्मनिर्भर हुन सकेको छैन। किन नेपाल अहिलेसम्म फूलमा आत्मनिर्भर हुन सकेको छैन त? मदन पौड्यालको रिपोर्ट।
तिहार शुरू हुन लागेसँगै सयपत्री, मखमली, गोदावरी जस्ता फूलको कारोबार बढेको छ। तिहारमा मात्र होइन, अरू बेला पनि ढकमक्क फुलेका रङ्गीचङ्गी फूल देख्दा मात्रै पनि जो कसैको मन रमाउँछ। काठमाडौँ बाग बजार कि वासुदास:
फ्लावर देखेपछि बहुत रमाइलो लाग्छ, सब चिज टेन्सन मुक्त भइन्छ, जस मन शान्त हुन्छ, होइन?
वनपाखा बगैँचामा फुलेका फूल देखेर रमाउने हामी अझै पनि फूलमा आत्मनिर्भर हुन भने सकेका छैनौ। गाउँघरमा फुल्ने फूल खेर गएका छन्। बजारमा बाहिरबाट आउने फूल किनेर काम चलाउनु पर्छ। इलाम घर भई अहिले काठमाडौँको जोरपाटी बस्ने निर्मला बान्तवा राई:
अब यो हेर्नु न, मैले यसरी किनिरहेको छु, होइन, यो मैले घरमै पनि यसलाई राम्रो ध्यान दिएर गरेँ भने अर्कोमा सार्दाखेरि हुन्थ्यो होला, तर मलाई त्यो आइडिया पनि छैन। एक त यो नहोला कि भन्ने पनि के अल्छी बनाए जस्तै भनौँ न, त्यही भएको जस्तो लाग्छ।
तिहारमा बढी माग हुने सयपत्री र मखमली मात्र होइन, अरू फूलमा समेत भारतीय बजारकै भर पर्नुपर्ने बाध्यता छ। यो वर्ष पनि तिहारका लागि 3 लाख माला आयात गरिएको छ। अहिले बजारमा एउटा मालाको न्यूनतम 40-60 रुपैयाँ पर्छ। व्यवसायीले एउटा मालाका लागि न्यूनतम 30 रुपैयाँ तिरे भने झण्डै 90 लाख रुपैयाँ खर्च गर्नुपर्छ। पछिल्ला वर्ष नेपालमा फूल खेती तथा नर्सरी बढ्दै गएका छन्, तर फूल फुलाउन र बजारसम्म ल्याउन समस्या छ भन्नुहुन्छ व्यावसायिक रूपमा फूल खेती गर्दै आउनुभएका दुर्गा सापकोटा:
नपुगेर नै आएको हो, हामीले उत्पादन गर्न नसकेर नै हो, हामीलाई ठाउँ छैन, सरकारले अब त्यति राम्रो अब हामीलाई उपलब्ध गराएको छैन, यहाँ धेरै कुराको कमीहरू छ, रोगहरू लाग्छ, त्यसको लागि औषधिहरू राम्रो छैन, त्यो भएको कारणले पनि हामीले निकाल्न सकेको छैन।
गाउँघरमा आफ्नै घर आँगनको फूल बढी प्रयोग हुन्छ, तर सहर बजारमा फूलमाला किन्नुपर्ने बाध्यता छ। त्यति मात्रै होइन, उपभोक्ताको फूल मोहले पनि वर्षेनी फूलको माग बढेको छ। देशभित्रको उत्पादनले बजार माग धान्न नसक्दा चाडपर्वमा मात्रै होइन, अरू बेला पनि भारतकै भर पर्नुपर्ने बाध्यता आएको हो। फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठ:
जुन फूलको बजार छ, फूलको बजार बढे अनुसारको हामीले उत्पादन बढाउन नसक्नु हाम्रो कमजोरी हो, त्यस कारणले पनि मालको आय चाहिँ निरन्तरता पाइराख्या हो। अब यसमा चाहिँ अलिकति लगानी बढाउनु पर्छ, र जुन चाहिँ तपाईँको पाखुरामा बल भएको युवाहरूलाई अब विदेश पठाएर विदेशबाट चाहिँ नै रेमिन्ट्यान्स ल्याएर देशको अर्थतन्त्र धान्ने कुरा अब त्यो नसोचौँ। अब चाहिँ नै हामीले देशमै सयपत्री फुलाएर देशको पैसा बाहिर गइरहेको छ, अब चाहिँ नि देशबाट चाहिँ बरु चाहिँ सयपत्री चाहिँ निर्यात गरौँ, मान्छे चाहिँ निर्यात नगरौँ भन्न चाहन्छु।
फूल खेतीमा लागेका किसानलाई बजार र बेरोजगार युवालाई फूल खेतीमा आकर्षित गर्न सके मात्रै पनि वर्षेनी भारतबाट लाखौं रूपियाँको फूलमाला ल्याउनु पर्ने बाध्यता हटेर फूलमा नेपाल आत्मनिर्भर बन्न सक्छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62। वेबसाइट drishtiaye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ, हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242, 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि पनि स्वागत छ।
अब बाँकी खबर। वीरगंज महानगरपालिकाको लक्ष्मणवामा आज बिहान करेन्ट लागेर सासू र बुहारीको ज्यान गएको छ। वीरगंज महानगरपालिका 15 लक्ष्मणवाका कान्ति देवी र उनकी बुहारी जागो देवी सोनारको करेन्ट लागेर ज्यान गएको हो। घरको चापाकलमा जडान गरिएको पानी तान्ने विद्युतीय मोटर चलिरहेका बेला चापाकलबाट पानी भर्न खोज्दा करेन्ट लागेको प्रहरीले जनाएको छ।
कपिलवस्तुको तौली हवामा रहेको एउटा चाउचाउ फ्याक्ट्रीमा मेसिनमा च्यापिएर एकजनाको ज्यान गएको छ। क्यापिटल फुड्स प्रालीको मेसिन सफा गर्ने क्रममा च्यापिएर कपिलवस्तु नगरपालिका 6 थुमुवाका 18 वर्षे सुरेश भुजको ज्यान गएको हो। मेसिन सफा गर्ने क्रममा अर्का कामदारले मेसिन चलाएपछि च्यापिएर भुजको ज्यान गएको प्रहरीले जनाएको छ। भुजको सब मेसिन भित्रै रहेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाले भने कम्पनीले घटना लगत्तै परिवारलाई खबर नगरी सब लुकाएको आरोप लगाएका छन्। यस्तै घाँस काट्ने क्रममा भीरबाट लडेर दार्चुलाको मारमा गाउँपालिका 5 कि नमा धामीको ज्यान गएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय दुम्कीबास नवलपरासीका प्रमुख प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले रक्सी खाएर सर्वसाधारणलाई कुटपिट गरेका छन्। गस्तीमा रहेका बेला श्रेष्ठले रक्सी खाएर कुटेको भन्दै स्थानीय बासिन्दाले विरोधमा आज प्रहरी कार्यालय र गाउँपालिकाको कार्यालय घेराउ गरेका छन्। प्रहरी निरीक्षक श्रेष्ठले 9 जना सर्वसाधारणलाई कुटेको र कुटाईबाट 2 जना व्यक्ति घाइते भएको गाउँका शम्भू श्रेष्ठले बताउनुभयो। कुटपिटमा संलग्न श्रेष्ठमाथि कार्यवाही थालिएको जिल्ला प्रहरी प्रमुख मुकुन्द राज आचार्यले बताउनु भयो।
ललितपुरमा जुवातास खेलिरहेका 33 जना एउटै खालबाट पक्राउ परेका छन्। ललितपुर महानगरपालिकाको बालकुमारीमा रहेको बालकुमारी ब्याङ्केटमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरीले राजेन्द्र साक्य सहित 33 जनालाई पक्रेको प्रहरीले जनाएको छ। यस्तै तिहारको बेला जथाभावी पटका पड्काउँदै आतंकित पारेको भन्दै जिल्ला प्रहरी कार्यालय अर्घखाँचीले आज 5 जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले अवैध हततियार स्वेच्छाले प्रहरी कार्यालयमा बुझाउन सर्वसाधारणलाई आह्वान गरेको छ। गोली प्रहारबाट हिजो एक बालक घाइते भएपछि प्रहरीले अवैध हात हतियार जफत गर्ने प्रक्रिया अघि बढाएको हो।
मेरो पनि भन्नु छ।
घुस प्रकरणमा मुछिएको भन्दै बालाजु प्रहरीका डीएसपी नवीन कृष्ण घिमिरेसँग अख्तियारले सोधपुछ गरेको खबर उज्यालो अनलाइनमा पढेपछि ट्विटरमा अनमोल राई लेख्नुहुन्छ, नेता कर्मचारी प्रहरीसम्म घुसखोरी निस्कनु दुःखद हो। डीएसपीमाथि घुस लिएको आरोप लाग्नुले मुसा मारोस भनेर पालेको बिरालो दूध चोर निस्केको झैं भएन र
समावेशी सहभागिता भने जस्तो सजिलो रहेनछ भन्दै संघीय समाजवादी फोरम नेपालका नेता अशोक राईले भनेको भनाई उज्यालोमा पढेर फेसबुकमा सन्तोष पौड्याल प्रश्न गर्नुहुन्छ, समावेशी नभएको भनेर एमाले छाट्नुभयो नेताज्यू, अहिले तपाईँको दल मधेसी भनेर चिनिन्छ अनि भयो त समावेशी।
ट्विटरमा कृष्ण प्रसाद भूषाल लेख्नुहुन्छ, आवेशमा गरेको गलत निर्णयले ढिलै भए पनि आत्मगलानी भएछ अशोक राईलाई, अचुवाको भरमा बोल्न धेरै सजिलो छ तर समय र परिवेश अनुसार समाजमा पहिचान दिलाउन गाह्रो छ नेताज्यू।
नयाँ शक्तिले काँग्रेससँग तालमेल गर्ने भन्ने खबर पढेपछि आकाश चोचाङ्गी लेख्नुहुन्छ, बाबुरामलाई जता गए पनि भाग पुग्दैन, शुरूमा माओवादीमा हुँदा भाग नपुगेका बाबुरामलाई एमाले माओवादीसँग पनि भाग पुगेन, मलाई त काँग्रेससँग पनि बाबुराम मिलेर चुनाव लड्छन् भन्नेमा शंकै लाग्छ है।
अनि विजय कुमार गच्छदार नेतृत्वको नेपाल फोरम लोकतान्त्रिक काँग्रेसमा विलय भन्ने खबर पढेपछि गणेश प्रसाद हुजदार लेख्नुहुन्छ, साना साना पार्टी ठूला ठूला पार्टीमा विलय हुनु राम्रो कुरा हो, धेरै पार्टी हुनु देश र नागरिकका लागि फाइदा छैन, नेपाल जस्तो सानो मुलुकमा सकभर दुईवटा पार्टी मात्रै हुनुपर्छ।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू पीटी लोपचन र विष्णु विश्वकर्मा। अब एउटा विदेशको खबर, सोमालियाको राजधानी मोगादिसुमा बम आक्रमणमा परेर 85 जनाको ज्यान गएको छ। विस्फोटमा अरू 250 जना घाइते भएका छन्। मोगादिसुको व्यस्त क्षेत्रमा रहेको एक होटलको प्रवेशद्वार नजिकै विस्फोटक पदार्थले भरिएको लरी विस्फोट भएको प्रहरीले जनाएको छ। अहिलेसम्म आक्रमणको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। एएफसी फुटसल च्याम्पियनशीपको छनौट चरणमा नेपाल उज्बेकिस्तानसँग पराजित भएको छ। आज भएको खेलमा उज्बेकिस्तानले नेपाललाई 12-1 गोलले हराएको हो। नेपालका लागि एकमात्र गोल सुरज राउतले गरेका थिए। नेपालले अब भोलि किर्गिस्तान र पर्सी मंगलबार तुर्कमेनिस्तानसँग खेल्नेछ।
आईसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीपमा नेपाल र हङकङको दोस्रो खेल भोलि मात्रै हुने भएको छ। आजका लागि तय भएको खेल हङकङमा सामुद्रिक आँधी आएपछि भोलिका लागि सारिएको हो। भोलि पनि खेल नभए दुवै टीमले 1-1 अङ्क बाँड्नेछन्। प्रतियोगिताको शीर्ष चारमा परेर विश्वकप छनौटमा पुग्ने सम्भावना जीवित राख्न नेपालले हङकङ विरूद्धको भोलिको खेल जित्नै पर्ने दबाव छ। गएको शुक्रबार भएको पहिलो खेलमा नेपाललाई घरेलु टोली हङकङले 83 रनले हराएको थियो। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मंगसिरमा हुने चुनावका लागि निर्वाचन आयोगमा दलहरूले समानुपातिक उम्मेद्वारको सूची बुझाए। आज बुझाएको सूचीमा दलहरूले परिमार्जन गर्न सक्ने।
नेपाल लोकतान्त्रिक फोरम र अखण्ड नेपाल पार्टी काँग्रेसमा समाहित। राप्रपाका नेता तथा निवर्तमान उपसभामुख गंगा प्रसाद यादव नेकपा एमालेमा प्रवेश।
स्वास्थ्य सेवामा सबैभन्दा पछि रहेको 2 नम्बर प्रदेशमा स्वस्थ नेपाल समृद्ध नेपाल अभियान शुरू। 6 नम्बर प्रदेशमा पनि अभियान शुरू गरिने स्वास्थ्य मन्त्रीको घोषणा।
सोमालियाको राजधानी मोगादिसुमा भएको बम आक्रमणमा 85 जनाको ज्यान गयो, 250 जना घाइते।
र एएफसी फुटसल च्याम्पियनशीपको छनौट चरणमा नेपाल उज्बेकिस्तानसँग पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।